أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا تقولوا راعنا وقولوا انظرنا واسمعوا وللكافرين عذاب أليم. ما يود الذين كفروا من أهل الكتاب ولا المشركين أن ينزل عليكم من خير من ربكم والله يختص برحمته من يشاء والله ذو الفضل العظيم. ما ننسخ من آية أو ننسها نأت بخير منها أو مثلها ألم تعلم أن الله على كل شيء قدير. يا أيها الذين آمنوا أي لوگو إيمان والو لا تقولوا راعنا نہ کہو تم لفظ راعنا کا وقول انظرنا اور کہو تم انظرنا واسمعوا اور سنو تم وللکافرین عذاب علیم اور واسطے کافروں کے عذاب ہے دردناک. ما یود الذین کفروا نہیں چاہتے وہ لوگ جنہوں نے کفر کیا من آل الكتاب آل کتاب سے ولا المشرکین اور نہ مشرکوں سے ان ينزل علیکم یہ کہ نازل کی جائے اوپر تمہارے من خیر کوئی بھلائی من ربکم تمہارے رب کی طرف سے واللہ یختص برحمته اور اللہ خاص کرتا ہے ساتھ اپنی رحمت کے من یشاء جس کو چاہتا ہے واللہ ذو الفضل العظیم اور اللہ بڑے فضل والا ہے. ما ننسخ جو منسوخ کرتے ہیں ہم من آیتن کسی آیت سے او ننسہا یا بھلا دیتے ہیں ہم اس کو ناتے لاتے ہیں ہم بخیر منہا بہتر اس سے او مثلہا یا مثل اس کے علم تعلم کیا تو نہیں جانتا ان اللہ علی کل شیء قدیر بے شک اللہ اوپر ہر چیز کے قادر ہے. یا ایہا الذین آمنوا لا تقولوا راعنا پہلی آیتوں میں اللہ نے یہودیوں کے بارے میں یہ بتلایا کہ یہودی کتاب اللہ کو چھوڑ کر کے جادو کے پیچھے پڑ گئے. اس آیت میں اللہ نے ایمان والوں کو متنبہ کیا ایمان والوں کو خبردار کیا کہ ایمان والوں یہودیوں کی شرارتوں سے اپنے آپ کو بچاؤ. یہودی غیر محسوس طریقے پر تمہارے اندر ایسے الفاظ رائج کرنے کی کوشش کریں گے کہ جن الفاظ سے شرک عوام ہوتا ہو ایسے الفاظ رائج کرنے کی کوشش کریں گے کہ جن الفاظ سے اللہ کے پیغمبر کی توہین کا پہلو نکلتا ہو اس لیے ایسے الفاظ کے استعمال کرنے سے بچو. اس آیت کے شان نزول کے بارے میں مفسرین کہتے ہیں صحابہ کرام نبی کریم صلی اللہ علیہ وسلم کی مجلس میں حاضر ہوتے بعض اوقات اگر کوئی بات سمجھ میں نہ آتی تو وہ کہہ دیتے راعنا ہماری رعایت کیجئے. یہودی بھی یہی لفظ کہتے تھے اور بعض روایتوں کے مطابق اس لفظ کو ایجاد کرنے والے یہودی تھے. یہودی جب آپ کی مجلس میں آتے توجہ نہیں کرتے تھے نبی صلی اللہ علیہ وسلم جو بات بیان کرتے بات ہو جاتی پھر وہ کہتے راعنا. لفظ راعنا کے بارے میں ایک معنی تو راعنا ہماری رعایت کیجئے اور یہ تو ظاہر ہے کہ ٹھیک معنی ہے راعنا ہماری رعایت کیجئے لیکن یہودی اس کو دوسرے معنی کے اندر استعمال کرتے تھے. ایک تو راعینا عین کے بعد تھوڑا سا دبا کر کے راعینا इसका लफ्जी माना आता है माज़ अल्लाह हमारा चरवाया, क्योंकि राई के माने आते हैं चरवाहे के। इस लफ्ज के अंदर भी नबी सल्लल्लाहु अलैहि वसल्लम की तोहीन का, बेअदबी का पहलू निकलता था। अल्लाह ने मना फरमा दिया कि राइना कहो मत, ताकि यहूदियों को इसमें अल्लाह के पैगंबर की तोहीन करने का कोई पहलू ही इस्तेमाल करने की गुंजाइश ना निकले। दूसरा, राइना लफ्ज़ रहूलत से वो लेते थे, जिसके लफ्जी लुगवी माने आते हैं रहूलत, बमाने बेवकूफ़ी, हमाकत। माज़ अल्लाह, यहूदी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में इस तरीके पर ये लफ्ज़ इस्तेमाल करते थे कि रहूलत और हमाकत, बेवकूफ़ी के मानों में इस्तेमाल करते थे। तीसरे माने के एतबार से राइना कि ये लफ्ज मुहिम शिर्क है, कि इसमें शिर्क का वाम है कि गैर अल्लाह को वो अपने लिए हाफिज, नासिर, मददगार ये तसव्वुर करवाना चाहते थे। अल्लाह ताला ने फरमाया, ईमान वालों, ला तकूलु राइना, तुम राइना का लफ्ज इस्तेमाल मत करो। कुरानी मजीद के अंदर या अय्युहल्लज़ीन आमनु का ये खिताब तकरीबन मुफस्सिरीन कहते हैं 88 जगहों के अंदर ये लफ्ज इस्तेमाल हुआ, या अय्युहल्लज़ीन आमनु। उन 88 जगहों में से ये पहली जगह है कि जहां अल्लाह ने ईमान वालों को खिताब किया, और ये खासा है उम्मत मुहम्मदिया अला साहिब सलातु व तस्लीम का, कि पहली उम्मतों को अल्लाह ने इस तरीके पर खिताब नहीं किया। पहली उम्मतों में खिताब होता था नबी को, ए नबी अपनी उम्मत को यूं कह दो, लेकिन ये अल्लाह ने इतनी मेहरबानी की इस उम्मत पर कि अल्लाह ने ईमान वालों को बराए रास खिताब किया, ए ईमान वालों, ला तकूलु राइना। ये उन 88 जगहों में से पहली जगह है। एक शख्स ने हजरत अब्दुल्ला इब्ने मसूद रजी अल्लाह ताला अनु को उससे अर्ज की कि मुझे नसीहत कीजिए। अब्दुल्ला इब्ने मसूद रजी अल्लाह ताला अनु ने फरमाया कि जब तू कुरान पढ़े और ये लफ्ज आए या अय्युहल्लज़ीना आमनु, अपने दिल को कुरान की तरफ मुकम्मल मुतवज्जे कर, अपने कानों को मुकम्मल तौर पर कुरान की तरफ मुतवज्जे कर कि अल्लाह तुझे खिताब कर रहा है, ओ ईमान वालों, अल्लाह बुला के कहते हैं कि ईमान वालों, ईमान वालों, कहीं नेक बात का अल्लाह हुक्म दे रहे हैं, कहीं किसी बुराई वाले काम से अल्लाह मना कर रहे हैं, इसलिए पूरी तवज्जो के साथ अपने दिल को कुरान की तरफ मुतवज्जे करो। अल्लाह ने फरमाया, ईमान वालों, ला तकूलु राइना, बतला दिया, ऐसा लफ्ज कहना कि जिससे शिर्क का वहम होता हो वो जायज नहीं है। इसी तरह ऐसा लफ्ज कहना कि जिससे अल्लाह के नबी की तोहीन का, बेअदबी का पहलू निकलता हो, उस लफ्ज का इस्तेमाल करना जायज नहीं है शरीयत के अंदर। वकूल उनजुरना, कहो तुम उनजुरना, हमारी तरफ देखिए, हमारा इंतजार कीजिए, हमारी तरफ तवज्जो फरमाइए, उनजुरना, वस्मऊ, सुनो तुम, कि जब अल्लाह का पैगंबर बात कर रहा हो तो तुम तवज्जो के साथ सुनो, ताकि दोबारा पूछने की जरूरत पेश ना आए। वलिल काफिरीन अज़ाबुन अलीम, और काफिरों के लिए दर्दनाक अज़ाब है। इशारा कर दिया कि जो आदमी अल्लाह के नबी की इस तरह तोहीन करेगा, बेअदबी करेगा, वो काफिर होगा, और ऐसे काफिरों के लिए अजाब अलीम दर्दनाक अजाब है। क्योंकि कुरानी मजीद ने एक मकाम पर यूं कहा, वो लोग यूदून रसूल अल्लाह, जो अजियत देते हैं, तकलीफ देते हैं अल्लाह के रसूल को, उनके ऊपर अल्लाह की लानत है। کہ اللہ کے رسول کو جو جانی طور پر تکلیف دیتے ہیں روحانی طور پر تکلیف دیتے ہیں ان پر اللہ کی لعنت ہے قرآن مجید اس سے منع کر رہا ہے کہ ایسا کوئی کام نہ کرو کہ جس کام کے کرنے سے اللہ کے نبی کو اذیت ہو اللہ کے نبی کو تکلیف ہو اگر سمجھانے کے باوجود کوئی ایسا کام کرے گا تو وہ کافر ہوگا وَلِلْكَافِرِينَ عَذَابٌ عَلِيمٌ ایسے کافروں کے لیے دردناک عذاب ہے یہودی اس زمانے کے اندر بھی مختلف طریقے اختیار کر کے ایمان والوں کو اور اللہ کے نبی کو اذیت پہنچاتے تھے اور یہ سلسلہ آج تک چل رہا ہے اور یہ چلتا رہے گا کہ یہود و نصارہ یہ اللہ کے نبی کو اور ایمان والوں کو اذیت دیتے رہے اذیت دے رہے ہیں اور اذیت دیتے رہیں گے کیونکہ یہودیوں کی عادت ہے تحریف تلبیس اور اپنے سوا ہر ایک کو حقیر سمجھنا کیونکہ قرآن مجید نے بعد میں یہ بھی کہا یہودی یہ کہتے تھے کہ جنت میں صرف یہودی جائیں گے ہمارے سوا کوئی جنت میں جائے گا نہیں یعنی یہودی غیر یہودی کو جنت کا حقدار سمجھتے ہی نہیں تھے بلکہ آج تک یہودیوں کا یہی نظریہ ہے کہ جنت میں صرف ہم جائیں گے باقی سارے کے سارے جہنم میں جائیں گے اس لیے اللہ نے متنبہ کر دیا کہ یہودیوں کی نقش قدم پہ نہ چلنا یہودیوں کی طرف دیکھنا بھی نہیں ما یود الذین کفروا من اہل الکتاب اس آیت کے شان نزول کے بارے میں مفسرین کہتے ہیں بعض مسلمان یہودیوں کو ایمان کی دعوت دیتے کہ آؤ آ کر کے ہمارے دین کو اسلام کو قبول کر لو ہمارے پیغمبر پہ ایمان لے آؤ یہودی جواب میں کہتے کہ ہم بھی یہ چاہتے تھے کہ اگر تمہارا دین ہمارے دین سے بہتر ہوتا اگر تمہاری کتاب ہماری کتاب سے بہتر ہوتی تو ہم ضرور اس کا اتباع کرتے لیکن جب ہم نے غور و فکر کیا تو ہمیں معلوم ہوا کہ تمہارے دین سے ہمارا دین بہتر تمہاری کتاب سے ہماری کتاب بہتر اس لیے ہم مانتے نہیں ہیں اللہ نے فرمایا کہ یہ بات نہیں ہے اصل بات یہ ما یود الذین کفروا من اہل الکتاب نہیں چاہتے وہ لوگ جنہوں نے کفر کیا اہل کتاب سے ولل مشرکین اور نہ مشرکوں سے دو طرح کے کافروں کا قرآن مجید نے ذکر کیا ایک وہ کافر جن کا تعلق اہل کتاب یہود و نصارہ سے ہے یہودی بھی کافر نصرانی بھی کافر ہاں اگر وہ نبی آخر الزمان کو مان لے نبی آخر الزمان کو مان لے قرآن مجید کو مان لے پھر تو وہ مومن شمار کیے جائیں گے لیکن جب تک وہ اللہ کے آخری نبی کو نہیں مانیں گے آخری کتاب کو نہیں مانیں گے تو وہ ہوں گے کافر کافرو من اہل الکتاب یہود و نصارہ یہ دونوں جماعتیں کافر ہیں ان کے بارے میں کسی کو کوئی شک نہیں کرنا چاہیے بے شک وہ اہل کتاب تو ہیں لیکن ہیں وہ کافر ہیں کیونکہ انہوں نے محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو مانا نہیں آپ کے لائے ہوئے دین کو مانا نہیں جب پہلے ادیان منسوخ ہو چکے پہلی کتابیں منسوخ ہو چکی تو اب آخری کتاب کو نہ ماننے کی وجہ سے آخری نبی کو نہ ماننے کی وجہ سے یہودی بھی کافر نصرانی بھی کافر وللمشرکین دوسری جماعت کافروں کی مشرک کہ جو کتاب اللہ کا انکار کرتے تھے رسول اللہ کا انکار کرتے تھے اے وہ بھی کافر ہیں وہ مشرک بھی ہیں لیکن کافر بھی ہیں یہود و نصارہ یہ دونوں مشرک بھی ہیں اور کافر بھی ہیں کیونکہ یہودی عزیر ابن اللہ عزیر اللہ کا بیٹا عیسائی उनके अंदर तीन जमातें, ईसाइयों के अंदर तीन जमातें, इसलिए वो मुशरिक भी हैं काफिर भी हैं। एक है मक्के के मुशरिक या उसके अलावा जो मुशरिक थे जिन्होंने किताबुल्लाह को नहीं माना, जिन्होंने रसूलुल्लाह को नहीं माना, ये दोनों जमातें काफारू मिन आलिल किताब वलल मुशरिकी। ईमान वालों ये कभी नहीं चाहेंगे अय्युनज़ला अलैकुम ये कि नाजिल की जाए तुम पर मिन खैरिन कोई भलाई, मिन रब्बिकुम तुम्हारे रब की तरफ से। ना यहूदी चाहते हैं ना नसरानी चाहते हैं ना मुशरिक चाहते हैं कि तुम पर कोई भलाई नाजिल की जाए। खैर के अंदर, खैर के लफ्ज के अंदर उमूम है, अगरचे बाद मुफस्सरीन ने खास माना मुराद लिया, मुराद लेते हैं नबूवत। यहूदी ये कहते थे कि नबूवत बनी इसराइल के अंदर ही होनी चाहिए, ये नबी बनी इस्माइल में से क्यों आया। दूसरे मुफस्सरीन कहते हैं कि लफ्ज़ खैर के अंदर उमूम है, आम माना मुराद यहूदी ईसाई मुशरिक कभी नहीं चाहेंगे कि तुम पर अल्लाह की तरफ से कोई भलाई नाजिल हो, तुम पर अल्लाह की तरफ से कोई रहमत नाजिल हो, चाहे वो नबूवत की शक्ल में हो, चाहे वो मैदान जंग के अंदर फतह की सूरत में हो। और ये तो जाहिर बात है कि यहूदी हर मकाम पर कुफार और मुशरिकीन का साथ तो देते रहे लेकिन ईमान वालों का साथ नहीं दिया। जंगे अहज़ाब के अंदर इसकी खुली मिसाल मिलती है, जंगे खंदक भी उसको कहते हैं, जंगे अहज़ाब भी कहते हैं, कि उस गजबे के अंदर यहूदियों ने खुल करके काफरों की हिमायत की, काफरों की मदद की और मुसलमानों की मुखालफत की। अय्युनज़ला अलैकुम मिन खैरिन मिन रब्बिकुम, लेकिन यहूदियों के चाहने से या मुशरिकीन के चाहने से कुछ भी नहीं होगा। वल्लाहु यख्तस्सु बिरहमतिही मन यशा, अल्लाह खास करता है साथ अपनी रहमत के, मन यशा जिसको चाहता है, कि अल्लाह जानता है कि कौन सा इंसान मेरी रहमत का हकदार है। अल्लाह को मालूम है जो इंसान भी रहमत का हकदार होगा अल्लाह उसको अपनी रहमत में से जितना उसका हक बनता है इतना हिस्सा दे दे देगा किसी के चाहने से। और ये तो कयामत तक अल्लाह का कानून यही है कि एक आदमी हसद करता है तो करता रहे, अल्लाह तो अपने तकवीनी कानून के मुताबिक जिसको जितना देना चाहता है वो दे देता है, उसमें बंदे की मर्जी को अल्लाह नहीं देखते। अल्लाह तो अपनी मर्जी के मुताबिक जिसको जितना देना चाहते हैं दे देते हैं। वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, अल्लाह बड़े फजल वाला है, कि अल्लाह का फजल लामहदूद है, उसकी कोई हद व इंतहा नहीं कि उसको महदूद कर दिया जाए। वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, मा ननसख मिन आयतिन, नहीं मनसूख करते हम या मा ननसख, जो मनसूख किया हमने मिन आयतिन किसी आयत, मिन तबीज का है बाज आयतें। ये भी यहूदियों के एक एतराज का कुरान मजीद ने जवाब दिया। यहूदी भी कहते थे, मक्के के मुशरिक भी कहते थे कि जी अगर कुरान अल्लाह का कलाम होता तो इसमें पहले एक हुक्म था, उस हुक्म को ख़त्म करके दूसरा हुक्म नाजिल कर दिया गया। अगर ये अल्लाह का कलाम होता तो इसमें यूँ ना होता कि पहले ये हुक्म है फिर बाद में वो हुक्म है फिर बाद में वो हुक्म है, ये तब्दीलियाँ ना होनी चाहिए। अल्लाह ने फरमाया मा ननसख मिन आयतिन, नसख का लफ्ज़ी माना एक चीज को एक जगह से दूसरी जगह मुंतकिल कर देना या एक चीज को सिरे से जायल कर देना, हटा देना, या दूसरा माना मुराद होगा कि हम किसी आयत को महव कर देते हैं, मिटा देते हैं, या सिरे से नून से हा उसको दिलों से ही बुला देते हैं। ये नहीं है कि इसके बदले में हम बिल्कुल खाली छोड़ देते हैं, नाते बे खैर मिना लाते हम बेहतर उससे। कुरान मजीद के अंदर जो आयतें हैं نسخ والی جن کو منسوخ کہا جاتا ہے متقدمین مفسرین پہلے مفسرین تو کہتے ہیں کہ تقریباً 500 آیتیں منسوخ ہیں لیکن شاہ ولی اللہ محدث دہلوی رحمت اللہ علیہ نے یہ فرمایا الفوز الکبیر کے اندر شاہ صاحب یہ فرماتے ہیں کہ پورے قرآن کے اندر کل 5 آیتیں منسوخ ہیں پورے قرآن کے اندر 5 آیتیں منسوخ ہیں اب منسوخ دو طرح کا ہوگا ایک وہ کہ ان کی تلاوت بھی منسوخ کر دی جائے اور ان کا حکم بھی اٹھا دیا جائے تلاوت بھی ختم ہو جائے حکم بھی ختم ہو جائے صحابی کہتے ہیں کہ سورۃ احزاب ہم ابتدان پڑھتے تھے سورۃ بقرہ کی طرح لیکن بعد میں اللہ نے وہ ساری کی ساری آیتیں ہمارے دلوں سے محو کر دی مٹا دی اب سورۃ احزاب چھوٹی سورتوں کے اندر آگئی یہ تو وہ آیتیں ہوگی کہ جن کو اللہ نے تلاوت بھی منسوخ کر دی اور حکم بھی منسوخ کر دیا کچھ وہ آیتیں ہیں کہ جن کی تلاوت تو باقی ہے لیکن حکم منسوخ کر دیا گیا تلاوت ہے جس طرح لا تقولوا راعنا کہ راعنا کا لفظ نہ کہو انظر نہ کہو آیت موجود حکم ختم بعض وہ آیتیں ہیں کہ تلاوت ختم کر دی گئی لیکن اس کا حکم باقی ہے جس طرح آیت رجم ہے رجم کی آیت ہے کہ رجم کی آیت حضرت عمر فاروق رضی اللہ تعالیٰ نے فرمایا کہ اگر مجھے یہ اندیشہ نہ ہو کہ لوگ کہیں گے قرآن کے اندر زیادتی کر دی تو میں اس آیت کو قرآن کے اندر لکھ دوں میں قرآن کے اندر لکھ دوں اب رجم کی آیت جس میں شادی شدہ زانی آدمی کو رجم کرنے کا حکم دیا گیا شادی شدہ ہو زنا کرے اس کو رجم کر دو اور نبی کریم صلی اللہ علیہ وسلم نے اپنی حیات طیبہ میں رجم کروا کر کے رجم کر کے مسئلہ بتا دیا کہ شادی شدہ زانی شادی شدہ زنا کرے اس کو پتھروں سے مار دیا جائے ایک صحابی تھے حضرت معاذ اسلمی ان سے زنا ہوا نبی صلی اللہ علیہ وسلم نے ان کو رجم کروایا ایک غامدیہ عورت تھی اس سے زنا ہوا اس کو رجم کروایا ایک اور عورت کا ترمذی کے اندر ذکر آتا ہے اس سے زنا ہوا وہ شادی شدہ تھی اس کو رجم کروا دیا یعنی رجم کا حکم ایسا ہے کہ نبی صلی اللہ علیہ وسلم نے اپنی حیات طیبہ کے اندر رجم کر کے رجم کروا کے مسئلہ بتا دیا کہ رجم یہ اللہ کی ایک حد ہے اور اس کے اوپر اسی طرح عمل کیا جانا چاہیے لیکن آیت کو تلاوت کو اللہ نے منسوخ کر دیا فرمائے ما ننسخ من آیت او ننسیہا انسا دل سے محو کر دینا مٹا دینا صحابی کہتے ہیں کہ ہم ایک موقع پر عشاء کی نماز پڑھنے کے لیے کھڑے ہوئے سورت شروع کی بسم اللہ تو پڑھی لیکن آگے ہمارے سامنے کوئی حرف نہیں آ رہا تھا نبی کریم صلی اللہ علیہ وسلم سے عرض کی تو آپ نے فرمایا کہ یہ آیتیں جو تم پڑھنا چاہتے تھے اللہ تعالیٰ نے ان کو دلوں سے ہی محو کر دیا دلوں سے ہی مٹا دیا نون سے ہاں ہم اس کو بھلا دیتے ہیں انسا محو کر دیتے ہیں دلوں سے ہی مٹا دیتے ہیں ناتے بخیر منہا لاتے ہیں بہتر اس سے کہ جس طرح رائے نہ کی بجائے انظر نہ آ گیا بہتر ہے او مثلہ یا فضیلت کے اندر اس کی مثل اور عموماً علماء اس کی مثال یہ دیتے ہیں کہ دیکھو یہودی تو اس طرح کہتے رہے کہہ رہے ہیں کہتے رہیں گے لیکن عام طور پر انسان اس بات پر غور کرے کہ ایک ڈاکٹر ایک دوائی تجویز کرتا ہے دوائی تجویز کرتا ہے لیکن ایک وقت تک وہ دوائی دیتا ہے اس کے بعد وہ دوائی بدل دیتا ہے وہ دوائی بدل دیتا ہے اسی طرح قرآن مجید بھی یہ بتلاتا ہے کہ ایک حکم ہے اس حکم کی مدت فلاں وقت تک ہے اس کے بعد اس کی مدت ختم ہو گئی اس کے بدلے میں دوسرا حکم آ گیا اور یہ تو اللہ کی قدرت ہے واللہ علی کل شیء قدیر جو بعد میں کہا alam ta'lam anna Allah ala kulli shay'in qadir, ki Allah taala to har cheez par qadir hai, ek hukm ko mahv karke mansukh karke uske badle mein dusra hukm us jaisa balki usse bhi behtar wo le aaye, ye to Allah ki qudrat mein hai, ye to aasan baat hai. لیکن اللہ کے حکم کے اوپر انسان کو اعتراض نہیں کرنا چاہیے بلکہ اللہ کے حکم کے سامنے جھک جانا چاہیے. اللہ سے الحمدللہ رب العالمین ربنا لا تخذ اللهم إنا نسألك صلى الله تعالى على خير خلقه